रूपान्तरण कार्यक्रमबाट प्राविधिक सहकर्मी काशीराम आचार्य र प्रस्तुतकर्ता मुकुन्द भण्डारीको यहाँहरूलाई नमस्कार। स्थानीय तहको विकास निर्माणका साथै अर्थपूर्ण सहभागिताको अभ्यास, लैंगिक सशक्तिकरण, समता र समावेशितका विषयमा चर्चा गर्न यो कार्यक्रम प्रस्तुत हुँदै आइरहेको छ। हरेक सोमबार बिहान 8:30 प्रस्तुत हुने रूपान्तरण कार्यक्रम मीडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू FM 98, 100 र 103 MHz सुन्न सकिन्छ। साथै अनलाइन रेडियो नेपाल .gov.np मार्फत लाइभ सुन्न र डाउनलोड गर्न पनि सकिन्छ। आजको रूपान्तरणमा हामी कोशी प्रदेश अन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीसँग कुराकानी गर्दैछौ। स्वागत छ कार्यक्रममा।
धन्यवाद।
यहाँ कोशी प्रदेश अन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको उपप्रमुख रूपमा पनि काम गर्दै हुनुहुन्छ र यहाँ त्यहाँको न्यायिक समितिको संयोजकको रूपमा पनि काम गरिराख्नु भएको छ। मैले कुराकानीको प्रारम्भ यहाँ न्यायिक कुरा अथवा कानूनसँग जोडिएका कुराबाटै प्रारम्भ गरे। जुन महानगरपालिकालाई आवश्यक पर्ने कानूनहरू हुन्, नियम कतिको बनाउन सफल हुनुभएको छ यहाँहरू?
विराटनगर महानगरपालिकाको न्यायिक समिति आजको मिति समय हेर्दा सफल नै देखिएको छ। होइन, हामीले यो आर्थिक वर्षमा हेरेका 237 मुद्दाहरूमा चाहिँ नि मोर देन 80% चाहिँ नि हामीले विन विन गरेर चाहिँ नि दुवै पक्षलाई विजयको अनुभूति हुने गरी हामीले मिलाएका छौँ। कानूनले सबै कुरा हामीलाई अधिकार दिएका छैन, धेरै कुरामा हाम्रो हात बाँधिएको छ। तत्पश्चात पनि हामीले हामीसँग न्याय माग्नु आउनु भएकोलाई न्याय दिन सफल भएका छौँ।
हजुर, यहाँले भन्नुभयो नि धेरै कुराहरूमा हाम्रा हात बाँधिएका छन् भन्नुभयो, के कुरा असहज छन्, के कुरा भइदियो भने यहाँलाई सजिलो हुन्थ्यो?
होइन, अब कानूनमा हाम्रो न्यायिक समितिमा आउने जनताहरूको अपेक्षा चाहिँ अदालत सर नै उहाँहरूको अपेक्षा हुन्छ। होइन, उहाँहरू आइसकेपछि चाहिँ उहाँहरूले एउटा निर्णय पाउनुहोस् भन्ने हुन्छ, तर सबै कुरा हामीले निर्णय गर्न नसक्ने अवस्था रहेको छ नि त।
हजुर हजुर, मैले यहीँनिर जोड्न खोजेको, यहाँले भन्नुभयो धेरै कुराहरू चाहिँ अदालती प्रक्रियामा जाने हुनाले गाह्रो भयो भन्नु खोज्नुभयो यहाँले?
हजुर, जति जस्ता कस्तो भने हामीले बुझेछौँ। होइन, हाम्रो अधिकार क्षेत्र भनेको हामीले जनतालाई भरसक मेलमिलाप गराएर पठाउनु पर्ने हो र थोरै मात्र अधिकार क्षेत्र हामीलाई दिएको छ, त्यसमा चाहिँ हामीले बसेर निर्णय गर्न सक्छौँ। तर जनताको अपेक्षा के हुन्छ भने महानगरको या नगरपालिकाको स्थानीय तहको न्यायिक समितिमा आइसकेपछि चाहिँ उहाँहरूले अदालत सोसर नै एउटा उहाँहरूको निर्णय हुन्छ, उहाँहरूले त्यो न्याय पाउनुहुन्छ भन्ने हुन्छ। त्यसलाई चाहिँ नि अलि हामीले पनि नबुझाउन सकेर अलि ढिलोलाई अन्तिम चरणमा आएर हामीले यस्तो निर्णय चाहिँ नि यहाँबाट हुन सक्दैन भन्दाखेरि उहाँहरूले सुरुमा भनिदिनु भए क्लियर हुन्थ्यो, अब हामी फेरि अदालत जानुपर्ने भयो भन्ने त्यस्ता जुन गुनासोहरू छन्।
हुन त यहाँले अगाडि पनि तथ्याङ्क भन्नुभयो, यहाँहरूसँग आएका मुद्दाहरू कुन प्रकृतिका छन् अथवा ती अदालतमा जाने अथवा मिलाउन सक्ने कस्ता कस्ता मुद्दाहरू बढी आउँछन्?
अहिले हामीका आउने बढी जस्तो मुद्दाहरू चाहिँ नि सिमाना मिचेको,
हजुर,
उहाँहरूले धारा लगाउनु भएको, घर बाल असुल गर्न नसक्नु भएको, घरमा छोरा बुहारीहरूले बाउआमालाई खाना लाउन नदिनु भएको, होइन, र त्यो बाटो चाहिने सरकारी बाटो चाहिने कायम गरिपाउँ भन्ने त्यस्तो त्यस्तो मुद्दाहरू हालेका बढी
भन्नाले सामाजिक मुद्दाहरू बढी आउने गर्छन्।
सामाजिक मुद्दाहरू हुन्छ।
उपरोजी, यहाँ अब विराटनगर आफैमा पनि एउटा ठूलो क्षेत्र होइन, महानगर हो होइन, यहाँको चाहिँ उपप्रमुख हुनुहुन्छ, अन्य पनि जिम्मेवारी छन्, तर न्यायिक क्षेत्रलाई हेर्दाखेरि त्यसको प्रमुख पनि हुनुहुन्छ। अब यो उपप्रमुखलाई न्यायिक संयोजक बनाउँदाखेरि एउटा अहिले यहाँको जिम्मेवारी त होला, तर एउटा आम नागरिकको हिसाबले हेर्दाखेरि यो कतिको जायज हुन्छ? मैले यिनीहरू जोड्नु खोजेँ किनभने सबै प्रमुख यहाँ त अब पढे लेखेको हुनुहुन्छ होइन, सबै क्षेत्रमा उपप्रमुखहरू न्याय सम्बन्धी ज्ञान नभएका हुन्छन्, त्यस्ता व्यक्तिहरूलाई चाहिँ प्रमुख बनाइदिँदाखेरि जनताले न्याय पाउन सक्ने सम्भावना हुन्छ कि हुँदैन? एउटा आफूलाई मात्र नभएर समग्र नेपालको चाहिँ भूगोललाई सम्झेर हेर्नु पर्दा के भन्नुहुन्छ यहाँ?
होइन, कस्तो हुनुपर्छ भने यो हामीलाई अलिकति अध्ययनको त आवश्यकता पर्छ नै।
हामीले
प्रमुख भएर न्यायिक समितिको संयोजक भइरहँदाखेरि सर्वप्रथम त हामीले अध्ययन गर्नुपर्ने हुन्छ, सबैजना सबै कुराको विज्ञ हुँदैनौ। त्यो त अब हामी निर्वाचित हुने बेलामा पार्टीले टिकट दिइरहँदाखेरि यी सबै कुरालाई मध्यनजर गरेर पार्टीले पठाइरहेको प्रतिनिधि चाहिँ नै कतिको सक्षम हुनुहुन्छ त्यो त त्यो बेलामा मूल्याङ्कन गरेर पठाउनु पर्ने हुन्छ र त्यहाँ आइसकेपछि उपप्रमुखको चाहिँ एकदमै ठुलो भूमिका रहन्छ. जनताको अपेक्षा ठुलो हुन्छ होइन, सानो कुराले सानो गल्तीले गर्दाखेरि उहाँहरू अन्यायमा पर्न सक्नुपर्ने हुन्छ र सबै पालिकाहरूमा चाहिँ यो सम्भव छ जस्तो मलाई लाग्दैन होइन.
र
सम्भव भए पनि कर्मचारीको माध्यमबाट पनि चलाइरहेको अवस्था देखिन्छ. अहिले पनि हामी भेला हुँदाखेरि कतिपय पालिकाले भन्नुहुन्छ हामीलाई गाह्रो हुन्छ गाउँपालिकाहरूमा होइन हामीलाई गाह्रो हुन्छ भन्नुहुन्छ, तर कर्मचारीहरूको सहयोग लिएर हामीसँगको सहकार्यले काम चल्दैछ.
हजुर, किनभने यहाँ त महानगरको उपप्रमुख हुनुहुन्छ, यहाँका कुराहरू धेरै पालिका उपप्रमुखहरूले पनि सुनिरहेका हुन्छन् होइन. अब अहिले किनभने यहाँहरूको जस्तो जनशक्ति छ, यहाँसँग कार्यालयमै पनि कानूनको ज्ञान भएका जनशक्तिहरू हुन सक्छन्, यो सबै हाम्रा चाहिँ पालिकाहरूमा सम्भव छैन, अहिले नभएको अवस्था पनि छ. किनभने हामी उहाँसँग कुराकानी पनि गर्छौँ, हामी कानून सम्बन्धी जानकारको अभावले गर्दाखेरि पनि यी कुराहरू समस्या भइरहेका छन् भन्नुहुन्छ. अनि अर्कोतिर 2047 सालको संविधानले जुन चाहिँ गाविस अथवा नगरपालिकाका कुराहरू परिकल्पना गरेको त्योभन्दा पनि अहिले चाहिँ उपप्रमुखलाई अलि बढी जिम्मेवार पनि बनाएको छ होइन. यसलाई के गरिदिँदाखेरि अलिकति सहज हुन्थ्यो, एउटा अधिकार त दियो होइन, यसलाई कार्यान्वयनमा ल्याउँदाखेरि के गरिदियो भने पालिका स्तरका जनताहरूले न्याय पाउँथे जस्तो लाग्छ यहाँलाई?
होइन, त्यो त अब जनप्रतिनिधिहरूलाई विशेष गरेर प्रमुखज्यूहरूलाई चाहिँ नि न्यायिक सम्बन्धी चाहिँ बेला बेलामा प्रशिक्षणको चाहिँ अति नै आवश्यकता छ होइन.
त्यो
चाहिँ नि अब संघीय सरकार प्रदेशको बेला बेलामा यसलाई प्र्याक्टिकल वेमा चाहिँ नि हामीले प्रशिक्षण
हजुर. यिनीहरू अर्को गुनासाहरू अर्का कुराहरू पनि आउने गरेका छन्, किनभने उपप्रमुखको लक्ष्य भनेको काहीँ न काहीँ चाहिँ म अब प्रमुख हुन्छु भनेर चाहिँ एक किसिमको राजनीतिक हिसाबले पनि होइन माथि जाने यो इच्छा हुनु स्वाभाविकै हो होइन. यसले गर्दाखेरि कुनै एउटा पार्टीबाट निर्वाचित भएर आउने उपप्रमुखले चाहिँ जुन न्याय दिन्छन् त्यहाँ पनि कहिलेकाहीँ शंकाका कुराहरू आउने गर्छन्, किनभने कहीँ कतै राजनीतिक गन्ध हुन्छ कि भन्ने कुराहरू पनि सुनिन्छन्। के छ, जनताहरूले कतिको अनुभूति गरेका छन् यस्ता कुराहरूमा?
होइन, त्यो त अब व्यक्तिको स्वभावमा भर पर्ने कुरा हो होइन.
तपाईँ
स्थानीय तहमा निर्वाचित भएर आए पश्चात तपाईँले पार्टीलाई कहाँ छोडेर आउनु भएको छ होइन. यहाँ आइसकेपछि हामी एउटा पार्टीको प्रतिनिधि मात्रै भएर सम्पूर्ण जनताको हामी अभिभावक भएर आएका हुन्छौँ. यदि त्यो कुरा बुझेर हामीले न्याय दियौँ भने मलाई लाग्दैन कोही पनि अन्यायमा पर्नुहुन्छ भनेर.
भन्नाले न्यायको बेन्चमा बस्दाखेरि राजनीतिक पट्टी चाहिँ खोलेर आउनुहुन्छ यहाँहरू?
हजुर.
अब हजुर, यी त न्यायिक समितिका कुराहरू भए, यहाँले गर्ने कार्य सम्पादनका कुराहरू, यहाँबाट जनताले पाउने सुविधाका कुराहरू यी भए होइन. अब मैले अगाडि पनि जोडेको थिएँ, प्रारम्भमा पनि जोडेको थिएँ, जुन पालिकाले बनाउने नियम कानूनहरू छन् नि धेरै छन्, धेरै कानूनहरू पनि बनाउनु पर्ने हुन्छ, धेरै ठाउँ बनाइसकेका पनि छन्। यहाँको पालिकाको अवस्था के छ?
हामीले पनि धेरै कानूनहरू कार्यविधिहरू बनाइसकेका छौँ र अब तथापि पनि कहिलेकाहीँ आवश्यकता देखिन्छ, त्यो अहिले शिक्षा परे अनुरूप हामी फेरि त्यसलाई बनाउँदै पनि छौँ.
हजुर, विराटनगर महानगरपालिकाको उपप्रमुख हुनुहुन्छ यहाँ होइन. अब उपप्रमुख हुन्छ अथवा महानगरपालिका भन्दैमा पनि त्यहाँ सबै नागरिकहरूको स्तर समान छ भन्ने छैन, त्यहाँ पनि आदिवासी जनजाति सीमान्तकृत वर्गहरू छन् होइन, जुन चाहिँ अझै पनि सशक्तिकरण गर्नुपर्ने वर्गहरू छन्। उहाँहरूको उत्थानको लागि यहाँले केही विशेष कार्यक्रमहरू पनि गर्नुभएको छ कि? किनभने यहाँ उपप्रमुख हुनुहुन्छ, महिला पनि हुनुहुन्छ, महिलाहरूले पनि अझै बढी आशा गरेका हुन्छन् यहाँसँग, चुनाव ताका पनि धेरै आश्वासनहरू दिनुभयो होला?
हजुर, होइन, कस्तो भने मैले चाहिँ नि सुरुदेखि नै महिलाहरूलाई हामीले जतिसुकै संविधानमा 33% कुरा गरे पनि हक अधिकारका कुरा लेखिएको भए तापनि जबसम्म महिलाहरू आर्थिक रूपमा सशक्त बन्नुहुन्न होइन तबसम्म चाहिँ नि यो समानता भन्ने कुरा सम्भव छैन भन्ने मलाई व्यक्तिगत रूपमा लाग्छ र त्यसैलाई आधार टेकेर यो आर्थिक वर्षमा पनि हामीले धेरै महिलाहरूलाई चाहिँ उद्यमशीलतासँग जोडिनुपर्छ भनेर उद्यमशीलतामा जोडिने कार्यक्रमहरू गरे र लक्षित वर्गलाई दलित जनजाति यी महिला दिदीबहिनीहरूलाई पनि हामीले समुदायमै गएर समुदायमा गएर विभिन्न कार्यक्रमहरू गरेका छौँ र यस वर्षको यो नयाँ अहिले 8 वर्षमा पनि मैले उहाँहरूलाई लक्षित गरेर थुप्रै कार्ययोजनाहरू अहिले बनाउँदैछु।
हजुर, जस्तो यहाँले भन्नुभयो नि हामी महिलाहरूसँग सम्बन्धित धेरै कार्यक्रमहरू ल्याए भन्नुभयो, हिजोका दिनमा पनि यसो गरिबी निवारणको नाममा बाख्राहरू बाँड्ने अनि शिव विकासको नाममा चाहिँ सिलाई कटाई दिने, ब्युटिसियन तालिम दिने, जो परम्परागत ढंगले कामहरू भए तर जुन ग्रास रूटमा हुनुपर्ने हो, जुन वर्गले चाहिँ त्यसको सुविधा पाउनुपर्ने हो, जसको उत्थान हुनुपर्ने हो, उहाँहरूको उत्थान नभएको अवस्था छ होइन। अब यिनीहरू के परिमार्जन गर्नुपर्ने अवस्था हो कि यतातिर पनि केही हेर्नु भएको छ यहाँहरूले?
होइन, यहाँहरूलाई पहिलो कुरा कस्तो हुन्छ भने उहाँहरूको सोचमा होइन उहाँहरूको लाइफ स्टाइलमा चाहिँ परिवर्तन ल्याउनुपर्छ। त्यसको लागि हामीले चाहिँ एउटा जनताको रूपान्तरण कार्यक्रम लिएर हामीले वार्ड वार्डमा टोल टोलमा गएका छौँ। त्यस्तो समुदायहरूमा उहाँलाई चाहिँ हामीले श्रीमान श्रीमतीलाई एक ठाउँमा राखेर प्रशिक्षण तालिम दिँदैछौँ। त्यस पश्चात फेरि उहाँहरूको सम्पूर्ण घर परिवारलाई एक ठाउँमा राखेर तालिम दिँदैछौँ, ताकि त्यहाँभित्रका महिलाहरूलाई काम गर्नको लागि पहिले कुरा साउन्ड इन्भाइरोमेन्ट तयार हुनु पर्यो
होइन।
अनि त्यस पश्चात मात्र उहाँहरू घरबाट बाहिर आएर काम गर्ने अवस्था रहन्छ। त्यही सिर्जना गर्नको निमित्त हामीले पहिला सुरु उहाँहरूको घरभित्र बसेर उहाँहरूको श्रीमानसँग उहाँको घर परिवार ससुराको अबको आवश्यकता के छ भन्ने विषयमा चाहिँ हामीले थुप्रै प्रशिक्षणहरू तालिमहरू अहिले घर घरमा गएर एउटा उहाँहरूलाई त्यसरी दिँदैछौँ र त्यस पश्चात उहाँहरूको त्यो घरभित्रका महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले बाहिर निकालेर अन द जब ट्रेनिङ गराउँदैछौँ। उहाँलाई हामीले ट्रेनिङ गराउने र ट्रेनिङ गराए पश्चात तुरन्त उहाँलाई चाहिने सामग्री, उहाँहरू सिलाइको टाइममा हुनुहुन्छ भने उहाँहरूलाई मेसिन दिने, उहाँहरू अरू कुनै बाख्रा पालनहरूमा लाग्नु भएको छ भने उहाँहरूलाई बाख्रा दिने, कौशी खेतीमा लाग्नु भएको छ भने कौशी खेतीको सामग्रीहरू दिएर चाहिँ उहाँलाई तुरन्त व्यवसाय दर्ता गर्नुहोस् भनेर व्यवसाय दर्ता गराउन लागेर गराएर उहाँलाई सुरुमा केही सिट पनि चाहिन्छ भने सिट पनि उपलब्ध गराएर अबको तालिम चाहिँ यो रूपमा हुनुपर्छ भनेर हामी लागेका छौँ।
हजुर, यो त यहाँले महिलाका कुरा गर्नुभयो, त्यो भित्र पनि अझै सीमान्तकृत वर्गहरू पनि छन् होइन, अझै पनि त्यो भित्रका महिलाहरू पनि छन्, अझै पनि दाइजो प्रथा लगाए चाहिँ जुन समाजका कुरुतिहरू, बोक्सी प्रथा अझै पनि विद्यमान देखिन्छन्, कहिले काहीँ संचार माध्यममा पनि हामीले सुन्ने गरेका छौँ। यो त
हामीलाई त परिवार रूपान्तरण भन्ने कार्यक्रमको माध्यमबाट चाहिँ हामीले यसरी 20 हप्ता 15 हप्तासम्म हामीले एउटा समुदायमा एउटा कम्युनिटीमा बसेर हामी उहाँहरूलाई अहिले हामी प्रशिक्षण दिँदैछौँ।
परिवार रूपान्तरण भन्नुभयो, त्यो कार्यक्रम कसरी गर्नुभएको छ यहाँहरूले?
त्यो चाहिँ हाम्रो हामी टोलमा जान्छौँ, हरेक घरबाट एउटा टोलबाट 15-20 सान्डी लिन्छौँ। त्यो सान्डीमा चाहिँ पहिला श्रीमानहरूलाई मात्र हामीले कुनै एउटा ठाउँमा भेला पारेर उहाँहरूलाई 1 घन्टा 2 घन्टा हरेक दिन ट्रेनिङ दिन्छौँ हामी 1 हप्तासम्म। त्यस पश्चात फेरि त्यो घरको हामी श्रीमान श्रीमतीलाई सँगै राखेर फेरि अर्को हप्ता तालिम दिन्छौँ। त्यसपछि त्यो घरको सम्पूर्ण परिवारलाई राखेर त्यसरी तालिम दिँदाखेरि हामी एउटा परिवारलाई 8-10 हप्तासम्म हामी तालिम दिन्छौँ र त्यो तालिम सके पश्चात चाहिँ त्यो परिवारहरूले चाहिँ अनुभूति गर्नुहुनेछ। हामीले चाहिँ हाम्रो परिवारलाई, हामीले गर्ने घरका महिलालाई जुन पनि लैङ्गिक हिंसाहरू छ, परिवार हाम्रो किन अघि बढा छैन भन्ने कुराहरूको पनि कमी कमजोरी उहाँहरूले आफै केलाउनुहुन्छ।
तालिम दिइसकेपछि समाजमा केही परिवर्तन भएका उदाहरणहरू पनि छन् कि केही देख्नु भएको छ?
धेरै परिवर्तन भएका छ। अहिले उहाँहरू भन्नुहुन्छ हिजो श्रीमतीलाई चाहिँ हामीले विभिन्न लाइसेन्स लगाएर विभिन्न कारणले गर्दाखेरि हामीले उसलाई गाली गर्ने, पिट्ने, होइन छोरीहरूलाई दाउ विवाह गराउने, दाइजो प्रथाको जुन यो हामी बिचको जुन सोच थियो यो कुराहरूलाई चाहिँ हामीले अहिले धेरै मिनिमाइज गरेको
छौँ। हजुर, अब देशका भूगोलको कुरा गर्दाखेरि ताप्लेजुङ पाथरका कुरा हुन् या बैतडी दार्चुलाका कुरा हुन् या कर्णाली प्रदेश अन्तर्गत पर्ने जिल्लाका कुराहरू हुन्, त्यहाँका समस्या फरक किसिमका छन्। त्यहाँ चाहिँ बाटो नपुगेका, शिक्षा स्वास्थ्य अभावका कुराहरू एकातिर छन् भने यहाँ चाहिँ महानगरको उपप्रमुख हुनुहुन्छ, त्यहाँका समस्या फरक छन्। किनभने जहाँ चाहिँ अहिलेसम्म चाहिँ यातायातै पुग्न सकेको छ त्यहाँ र चाहिँ त्यहाँको तुलना गर्न अलि पनि फरक हुन्छ। यदि हुँदा हुँदै पनि विराटनगर महानगरपालिकाका तत्कालीन समस्याहरू के हुन् बताइदिनु न, के के छन्?
विराटनगर महानगरपालिकाको सबैभन्दा ठुलो समस्या भनेको डुबान समस्या छ।
हजुर,
होइन, यहाँ चाहिँ नि डुबान समस्या छ। त्यसै गरेर यहाँको फोहोर मैला अलिकति अव्यवस्थित थियो, बिजुली बत्ती पर्याप्त दक्षिण भेटेर पुग्न सकेको अवस्था थियो, गुणस्तरीय शिक्षाको अभाव थियो र अझ पनि छ। यहाँको अहिले चाहिँ हाम्रो प्राथमिक समस्याहरू चाहिँ यिनै हुन् होइन, यसलाई यसलाई चाहिँ हामीले अहिले यो पहिलो आर्थिक वर्षमा चाहिँ नि विराटनगरलाई चाहिँ नि अलिक धेरै नै सफा बनाइसकेको अवस्था छ। र सेक्सनको कुरोसँग पनि पहिलो आर्थिक वर्षमा हामीले निकै सुधार गरिसक्यौँ र अब यो आर्थिक वर्षमा चाहिँ नि हाम्रो नीति तथा कार्यक्रमलाई कार्यक्रममै हामीले शिक्षाको गुणस्तरलाई कस्तो बनाउने, के के योजनाहरू राख्ने भन्ने कुरा चाहिँ नि हामीले तयार पारेका छौँ। त्यसै गरी दुवान क्षेत्रको विषयमा महानगर आफै सम्भव छैन, हाम्रो बजेटको जुन सानो दायरा छ त्यसले चाहिँ नि समेट्न नसकिने भएको कुराले गर्दाखेरि यसलाई चाहिँ हामीले सङ्घीय प्रदेशसँग पनि फोन गरिरहेका छौँ।
हजुर, यहाँले भन्नु भने अझै पनि त्यहाँ डुबानको समस्या, यो त यो प्राकृतिक विपत्तिका कुराहरू पनि यी कुराहरू भए, बिजुली बत्तीका कुराहरू, सड़कका कुराहरू हेर्दाखेरि त विराटनगर हिजोदेखि नै एक किसिमको सम्पन्न शहरको रूपमा अथवा बजेटको हिसाबले सरकारले पनि प्राथमिकता दिएको एउटा ठाउँको रूपमा बाहिरबाट हेर्दाखेरि चित्रण गर्ने गरिन्छ। यहाँले यस्ता समस्या भन्नु
विराटनगर, पहिलाको विराटनगरमा
हजुर
होइन, त्यो गाउँपालिका अहिले महानगरको जोड्ने पश्चात त हामीले त्यो गाउँलाई पनि महानगर बनाउनु पर्यो नि त, अनि त्यतातिर चाहिँ अलिक विशेष ध्यान दिनु पर्यो। यहाँ विराटनगर तपाईँ हामीले हेर्दाखेरि बजार हाइवे मात्र देखिन्छ
होइन,
विराटनगरको पनि भित्रभित्रै बस्तीहरू अहिले पनि त्यहाँका जनताले चाहिँ हामी रोजा अनुभूति गर्छौँ भन्ने कुराहरू आउँछ होइन। त्यहाँभित्र पनि विराटनगरमा अझै पनि ग्राभल पनि नपुगेको बाटोहरू थुप्रै छन्।
अब यहाँले काम गरिरहँदाखेरि अथवा यहाँहरूको कार्यकालभरि त्यहाँका जनताले जो जो समस्याहरू यहाँले भन्नुभयो नि ती समस्या समाधान हुने सम्भावना कतिको छ, के भन्नुहुन्छ? जनताहरूले पनि रेडियो नेपाल सुनिरहेका छन्।
हामीसँग भएको साधन स्रोतबाट हामी चाहिँ पर्याप्त फाइदा उठाउने गरी हामीले सक्ने हाम्रो क्षमताले भ्याएसम्म सङ्घीय प्रदेशसँग पनि हामीले गुहार मागेर हाम्रो कार्यकालमा चाहिँ नि विराटनगरको जनताले चाहे अनुरोधको विराटनगर पूर्ण रूपले बनाउन नसके तापनि बस्न लायकको विराटनगर चाहिँ हामी बनाउँछौँ।
हजुर, यो त एकातिर कुरा भयो होइन, रोजगारीको सम्भावनाका कुराहरू औद्योगिकरणले गर्दाखेरि अन्य क्षेत्रभन्दा त्यहाँ केही सहज छ भन्छौ, तर जुन उद्योग धन्दाबाट हुने प्रदूषणका कुराहरू छन् नि, त्यसले गर्दाखेरि काहीँ भविष्यमा चाहिँ प्रदूषित शहरको रूपमा हुने हो कि भन्ने चिन्ता पनि एकातर्फ उठ्ने गरेको छ। योतर्फ के विशेष व्यवस्था गर्नुभएको छ यहाँहरूले वातावरणीय कुराहरूलाई मध्यनजर गरेर?
विराटनगरको छ कोरिडोर सुनसरीमा पर्याप्त मात्रामा उद्योग हुने, त्यसको कारणले गर्दा विराटनगर पनि प्रभावित नभएको होइन। यहाँको पनि अहिले हेर्नुपर्ने हो भने पोल्युसन चाहिँ विराटनगरमा अहिले पहिलाको मात्रामा अत्यधिक मात्रामा बढेको छ। अब त्यो विराटनगर मात्रै नभएर यो चाहिँ मङ्गल अहिलेको समस्या हो र यसलाई निराकरण गर्नको लागि चाहिँ हामीले सर सफाई गरेर वातावरण व्यक्ति कसरी गर्ने भन्ने कुरा, अहिले भर्खरै गएको वातावरण दिवसलाई पनि लक्षित गरेर हामीले थुप्रै कार्यक्रमहरू योजना गर्यौँ र यसलाई पनि हामीले यसपालिको नयाँको नयाँ हामीले बनाउनु पर्ने कार्ययोजनामा चाहिँ वातावरण व्यक्ति कसरी बनाउन सकिन्छ भनेर पर्याप्त मात्रामा घर घरमा बोट बिरुवाहरू रोपेर अरू विभिन्न कार्यक्रमहरूलाई चाहिँ हामीले अघि सारेको छौँ।
हजुर, यो त यहाँले विराटनगर गर्ने कुराहरू भए होइन, वातावरणका कुराहरू जो चाहिँ एउटैसँग मात्र सम्बन्धित नभएर अन्तरपालिका को सहकारीका कुराहरू पनि आउँछन्, यसको लागि यहाँले चाहिँ त्यो नजिकै आसपास भएका पालिकाहरूसँग पनि केही सहकारीका कुराहरू गर्नुभएको छ कि? यो वातावरण मात्र नभएर पर्यटनका कुराहरू, अन्य कुराहरू पनि हुन्छन् जो संस्कृतिसँग जोडिएका कुराहरू छन्, यीसँग चाहिँ अन्तर सम्बन्ध कस्तो छ यहाँहरूको?
हाम्रो छेउछाउको पालिकाहरूसँग अन्तर सम्बन्ध एकदमै राम्रो छ। अब कोशी प्रदेशकै विराटनगर चाहिँ महानगर भएको कारणले गर्दाखेरि पनि अरू पालिकाहरू हामीसँग जोडिनुहुन्छ होइन, र त्यसै गरेर मोरङभित्रका पनि हाम्रो पालिकाका उपप्रमुखहरूको चाहिँ एउटा हाम्रो संयन्त्र नै छ। हामी एक एक महिना दुई दुई महिनामा चाहिँ हामी बैठकमै बस्छौँ, त्यो बेलामा पनि यस्ता कुराहरूको चाहिँ नि हामी निकाल्छौँ, कुरा कसरी गर्ने के गर्ने। र टुरिज्म अहिले भर्खर रिसेन्टली हाम्रो एउटा यहाँ कार्यक्रम आयोजना गरेर कोशी प्रदेशभरिकै टुरिज्म सेक्टरमा लाग्नुहुनेसँग चाहिँ नि हामीले एउटा अन्तर्क्रिया कार्यक्रम गरेका छौँ। यसलाई यो कोशी प्रदेशलाई चाहिँ हामीले इन्टरप्रेटेड गरेर चाहिँ कसरी टुरिज्म सेक्टर डेभलप गर्न सक्छौँ, एउटा स्किम बनाएर अघि बढ्नुपर्छ भनेर हाम्रो बेला बेलामा कुराहरू भइरहेको हुन्छ।
हजुर, अनि खुला सिमानाले पार्ने प्रभाव पनि हुन सक्छ त्यहाँ क्षेत्रमा होइन, किनभने यहाँको पालिकासँग चाहिँ खुला सिमाना पनि जोडिएको छ अथवा यहाँको जिल्लासँग होइन योबाट चाहिँ यसले गर्दाखेरि कहिले कहिले यहाँले आन्तरिक कुराहरू देशभित्रका पालिकासँग सम्बन्धको कुरा त एकातिर भयो सीमा पारितिर पनि केही सम्बन्ध हुन्छ कि यहाँहरूको अथवा त्यसलाई चाहिँ अव्यवस्थित कुराहरूलाई
सीमा पालिसँग पनि सम्बन्ध कायम गर्नुपर्ने हो जसले गर्दा चाहिँ हाम्रो इन्टरनल टुरिज्मको लागि फाइदा हुन्छ हामीले सोच बनाएका छौँ तर हामीले सीमा पारेका पालिकाहरूसँग चाहिँ यसरी बसेर कुरा गरेका त छैनौँ तयारीमा चाहिँ छौँ
अनि सुरक्षाका कुराहरू हुन्छ नि सुरक्षाका कुराहरू
हाम्रो सीमा खुला भएको कारणले गर्दाखेरि चाहिँ विराटनगरका मुख्य भनेर व्यापारीहरूलाई चाहिँ ठुलो उहाँहरूले चाहिँ हामीलाई घाटा भएको अनुभूति गर्नु भएको छ विराटनगर जोगबनी नजिकै भएको कारणले गर्दाखेरि चाहिँ यहाँको व्यापार व्यवसायहरू चाहिँ त्यति फस्टाउन नसकेको उहाँहरूले अनुभूति गरिरहँदाखेरि पनि अहिले भर्खरै 3 दिन अगाडि भर्खर हामीले चाहिँ एउटा टोली खटाएर त्यहाँको सीमालाई चाहिँ अलिक टाइट गर्नुपर्छ भनेर हामीले आफ्नै नगरकर्मीहरूलाई चाहिँ जिम्मा दिएर गराउँदैछौँ
हजुर यो व्यापारिक कुरा मात्र नभएर आपराधिक घटनाहरू पनि हुन सक्ने सम्भावना हुन सक्छन् होइन योतर्फ कसरी पहल गर्नुभएको छ
हामीले चाहिँ अहिले टाइट गर्नुपर्छ भनेर चाहिँ हामीले आफ्नै नगरकर्मीहरूलाई जिम्मा लगाएर सीमा टाइट गर्न लगाइरहेको
हजुर यहाँ अहिले विराटनगर महानगरपालिकाको जनप्रतिनिधिको रूपमा काम गरिराख्नु भएको छ हिजो निर्वाचन ताका धेरै प्रतिस्पर्धीहरू थिए होला नि होइन ती मध्येबाट यहाँ निर्वाचित भएर आउनु भएको छ कुनै एउटा पार्टीबाट निर्वाचित भयो र अहिले चाहिँ साझा एउटा चाहिँ जनप्रतिनिधिको रूपमा चाहिँ काम गरिराख्नु भएको छ यी यदि हुँदाहुँदै पनि समाजमा के छ भने एक किसिमको यो पार्टीबाट प्रतिनिधि भएको यो हाम्रो मान्छे होइन भन्ने कहीँ कतै चाहिँ यस्ता घटनाहरू पनि सुनिने गरेका छन् एउटा हिजोको दिनको चाहिँ जुन निर्वाचन अगाडिको कुरालाई हेर्ने हो भने कुनै पार्टी भए पनि अब चाहिँ सबैको साझा प्रतिनिधिको रूपमा काम गर्नको लागि राजनीतिक पार्टी बीचको अन्तर सम्बन्ध अथवा उहाँसँग सहकार्य कस्तो छ यहाँहरूको
होइन चुनावभन्दा अगाडि मैले एउटा पार्टीमा आबद्ध हो र आज पनि म एउटा पार्टीको प्रतिनिधि हो तर चुनावतिर आइसकेपछि चाहिँ मैले पार्टीभन्दा माथि उठेर सम्पूर्ण विराटनगरवासीलाई चाहिँ मैले हेर्नुपर्ने मेरो दायित्व भएको कारणले गर्दाखेरि चाहिँ कुनै दिन पनि विराटनगरवासीले आजको मितसम्म अनुभूति नहुने गरी मैले अरूसँग काम गर्दै आइरहेको छु कहिले पनि यो पार्टीको त्यो पार्टीको भनेर म हेरिसारो नछुट्याइकन समग्र जनता चाहिँ मेरो हो भनेर यसरी काम गर्दै आएको छु र पार्टीले पनि यो कुरा बर्ग गरेको अवस्था छ
हजुर यो यहाँको मात्र दावी हो कि त्यहाँका जनताको पनि अनुभूति हो यो
तपाईँले जनतासँग पनि कुरा गर्नुभयो हुन्छ जनताको अनुभूति हो यो
भन्नाले पार्टीभन्दा माथि उठेर जनप्रतिनिधिको रूपमा यहाँले चाहिँ निष्पक्ष भएर काम गरिराख्नु भएको छ
र 5 वर्षसम्म गर्नेछु
हजुर अब हामी कुराकानीको अन्त्यतिर पनि पुगिसकेका छौँ यहाँहरूको करिब 1 वर्ष चाहिँ बितिसकेको अवस्था छ है अब जुन आफ्नो कार्यकाल पूरा गरिरहँदाखेरि विराटनगरलाई कस्तो महानगरपालिका बनाउने यहाँहरूको सपना छ
विराटनगरलाई हामीले स्वच्छ सुन्दर हरियाली व्यवस्थित विराटनगर बनाउने हाम्रो सपना छ र त्यसमा हामी सम्पूर्ण जनप्रतिनिधिहरू लागि परेका छौँ सानो सानो कुरादेखि लिएर हामीसँग भएको सगुन सिया बिहारसम्म काम गर्ने हाम्रो एउटा प्रतिबद्धताको साथ हामी लागि परेका छौँ
हजुर यहाँहरूको सपना छ यहाँहरू प्रतिबद्ध भएर काम पनि गरिराख्नु भएको छ त्यो सपना पूरा हुने सम्भावना कतिको देख्नुहुन्छ
एउटा आँट एउटा हिम्मत जाँगर लिएर अघि बढ्यो भने पक्कै पनि सफलता पूरा हुन्छ होला भन्ने विश्वास छ
हुन्छ उपप्रभुज्यू यहाँको इच्छा पूरा होस् यहाँले चाहिँ जुन चाहिँ एउटा सुन्दर विराटनगर बनाउने परिकल्पना छ सपना छ त्यो साकार होस् हामीलाई समय दिनुभयो यहाँलाई धन्यवाद
यहाँलाई पनि धेरै धेरै धन्यवाद यहाँको माध्यमबाट मैले पनि मेरो आवाज सम्पूर्ण जनतामा सुनाउन पाएँ यहाँलाई विशेष धेरै धेरै धन्यवाद
हस् धन्यवाद आजको रूपान्तरणमा हामीले कुराकानी गर्यौं कोशी प्रदेश अन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीसँग यसै कुराकानी सँगसँगै रूपान्तरण कार्यक्रम सकिन्छ प्राविधिक सहकर्मी काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु नमस्ते।